नमस्कार, मनवराज धानुक। तपाईँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज, यो हो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। र पछिल्लो समय हामी निर्वाचित जनप्रतिनिधिहरूसँग चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ, किनभने यतिखेर सबैको ध्यान अब निर्वाचित जनप्रतिनिधिले जनताका आशा अपेक्षा धेरै छन्, ती आशा अपेक्षालाई उहाँहरूले कसरी पुरा गर्नुहोला यी यावत विषयमा हामी निरन्तर कुराकानी गर्नेछौँ। किनभने हाम्रा जनप्रतिनिधिहरू हाम्रा सबैको आशाका केन्द्र बनेका छन्, जनताले एउटा जनमत दिएका छन्। हिजोसम्म कुन पार्टीबाट उठे एउटा पाटो रहला, तर अब जितिसकेपछि उहाँहरूले कसरी काम गर्न होला, किनभने उहाँहरू अब साझा व्यक्ति बनिसक्नु भएको छ, जनप्रतिनिधि बनिसक्नु भएको छ। उहाँले पार्टी र व्यक्तिको स्वार्थभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने ठुलो चुनौती छ, त्यो ठुलो चुनौतीमा उहाँहरूले कसरी काम गर्नु होला यावत विषयमा हामी कुराकानी गर्न खोजिरहेका छौँ। आज हामीसँग अतिथिको रूपमा आउँदै हुनुहुन्छ, पुगिसक्नु भएको छैन सम्भवतः लाग्छ मलाई, अबका केही मिनटमा उहाँ पुग्दै हुनुहुन्छ। म जनतालाई आग्रह गर्न चाहन्छु, आज तपाईँकै वडा नम्बर एकका निर्वाचित जनप्रतिनिधि सन्तोष मुडभरी आज हामीसँग हुनुहुनेछ। अबको केही छिनमा तपाईँको क्षेत्रमा देखिएका समस्या र तपाईँको जनप्रतिनिधिसँग तपाईँको कुनै पनि जिज्ञासा प्रश्न छ भने हाम्रो 091-94-2016 लाइन यहाँहरूको लागि खुला गरेको छु। स्पेसली मैले वडा नम्बर एकका जनताको लागि तपाईँका निर्वाचित जनप्रतिनिधि आज हामीसँग हुनुहुन्छ सन्तोष मुडभरी। एकैछिनपछि हामी यतिखेर पुनर्वासतिर प्रवेश गर्न खोजिरहेका छौँ, किनभने गेस्ट आउने क्रममा हुनुहुन्छ, अलिकति उहाँको चाहिँ कार्यव्यस्तता भन्नुपर्छ। यो विषम परिस्थितिमा पनि उहाँलाई हामीले आज नै उहाँहरूको शपथ ग्रहण सम्भवतः रहेको भन्ने कुरा पनि बाहिर आएको छ भने अहिले बिहान 8 बजे स्वतन्त्र उम्मेद्वार गोपाल हमाल, जो चाहिँ मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो, निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस पछि उहाँ चाहिँ कडा प्रतिस्पर्धामा देखिनु भएको थियो, गोपाल हमाल को चाहिँ अहिले बिहान 8 बजे एउटा साक्षात्कार कार्यक्रम या भनौँ एक आपसमा चाहिँ उहाँले चाहिँ धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ रुवास होटलमा बिहान 8 बजे। मैले यहाँहरूलाई यो सूचना पनि भन्न चाहेँ। र यतिखेर सबैको ध्यान अब निर्वाचित जनप्रतिनिधि मेयर उपमेयरदेखि लगायत वडा अध्यक्षहरूले कसरी काम गर्नु होला भने एउटा कोर कमिटी बन्नेछ, जो चाहिँ एउटा मन्त्री परिषद हुनेछ, यहाँको स्थानीय तहमा चाहिँ मन्त्री परिषद गठन हुनेछ अबका केही दिनमा, सम्भवतः लाग्छ मलाई 15 दिनभित्र गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। 15 दिनभित्र शिक्षा विभाग एउटाले हेर्नुहुनेछ भने त्यसै गरी स्वास्थ्य, त्यसै गरी खेलकुद, युवा र खेलकुद अलग हुनेछ, त्यसै गरी अन्य विविध क्षेत्रहरू, कृषि, यी क्षेत्रहरूको चाहिँ एउटा सानो मन्त्री परिषद बन्नेछ, आठजनाको एउटा मन्त्री परिषद बन्नेछ उपमहानगरपालिकामा, महानगरपालिकामा या भनौँ नगरपालिकामा भने, गाउँपालिकामा चाहिँ 6जनाको एउटा कोर कमिटी अर्थात् एउटा मन्त्री परिषद बन्नेछ, जसको प्रधानमन्त्री या भनौँ त्यसको संयोजक अध्यक्ष मेयर र उपसंयोजक या भनौँ न्यायिक समितिको संयोजक चाहिँ अब त्यो समितिबाट बन्नुहुनेछ उपमेयर। एउटा यो मैले यहाँहरूलाई जानकारी गराएँ। हाम्रो बिचमा आउँदै हुनुहुन्छ वडा नम्बर एकका निर्वाचित अध्यक्ष सन्तोष मुडभरी आउँदै हुनुहुन्छ, उहाँसँग कुराकानी। तपाईँको कुनै पनि जिज्ञासा प्रश्न छ भने 091-94-2016 लाइन यहाँहरूको लागि खुला गर्दै एकैछिनमा म उहाँलाई लिएर उपस्थित हुनेछु। तपाईँहरू कहीँ कतै नजानुहोस्, तपाईँका आज निर्वाचित जनप्रतिनिधि वडा नम्बर एकका प्यानलसहित विजय हुनुभएका युवा प्रभावशाली र सबैको लोकप्रिय व्यक्ति सन्तोष मुडभरी यहाँहरूको माझमा एकैछिनपछि लिएर आउँदैछु। यतिखेर म छोटो कमर्सियल ब्रेक राख्न चाहन्छु यहाँहरूको माझमा।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू,
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली,
सम्पर्क नम्बर 091-417-544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
कराली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना।
सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको शैक्षिक नगरी धनगढीमा अवस्थित यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 9 वर्षदेखि विज्ञान र व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2074-75 लागि कक्षा 11 विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि आह्वान गरिन्छ। भर्ना कार्यक्रम फारम वितरण यही असार 4 गतेदेखि,
प्रवेश परीक्षा तथा अन्तर्वार्ता यही असार 29 गते,
परीक्षा समय बिहान 10 बजे, कक्षा सञ्चालन श्रावण 2 गते सोमबारदेखि। कैलाली मोडल माध्यमिक विद्यालय धनगढ़ी कैलाली, फोन नंबर 091-410-055।
नेपालको माटोमा पसिना चुहाउनु छ, विदेशमा होइन स्वदेशमै गर्नु छ, उद्यम गरियो देशको काचुली फेर्नु छ, सुन्दर भविष्यको सपना अब साकार हुनेछ। महालक्ष्मी उद्यमशील कर्जाले अब हरेक युवामा खुसी छाउनेछ।
साना उद्योग, व्यवसाय, कृषि, पशुपन्छी र मत्स्य पालन आदिका लागि सरल ब्याज दरमा कुनै झन्झट बिना छिटो कर्जा आवश्यक भएमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोला। महालक्ष्मी उद्यमशील कर्जा, महालक्ष्मी विकास बैंक।
नेपाल मेगा कलेज बबरमहल काठमाडौँमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। अनुभवी तथा ख्याति प्राप्त दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने नेपाल मेगा कलेज बबरमहल काठमाडौँमा विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना खुल्यो। प्रवेश परीक्षा यही असार 11 र 18 गते। सुदूरपश्चिमका विद्यार्थीहरूको पहिलो रोजाइमा परेको यस कलेजमा आफ्नो सिट समयमै सुरक्षित गर्नुहुन अनुरोध गर्दछौँ। नेपाल मेगा कलेज बबरमहल काठमाडौँ, मेगा सेन्टर फर एक्सलेन्स।
रामविलास ताईले भनेको जस्तै साच्चै नै कमालको रहेछ नवजीवन। लेखेको छ तपाईँले भनेको जस्तै छ चिया गिलास पानीमा एक पुरिया नवजीवनको हिसाबले घोलेर खान दिएको थिए, मेरो छोरीले पनि घुटु घुटु पियो। तपाईँ नरिसाउनु होला, मेरो छोरीले तपाईँको नाम घुटु घुटी दिदी राखेको छ।
हामी पनि तिमीलाई घुटु घुटु भनेर बोलाऊ। ए घुटु घुटु
धत रामविलास नजिस्काउ न।
सुन्तलाको स्वाद भएको नवजीवन पखाला लागेकालाई अमृत समान।
ए बहिनी, तपाईँको टोयलेट एकैछिन प्रयोग गर्न दिनु न है।
जहिले अर्काको टोयलेटमा आउनुहुन्छ, आफ्नो टोयलेट पनि सफा गर्नु पर्यो नि।
गर्ने त भनेको मान्छे पाउँदैन, एक्लै कसरी गर्नु सफा।
हैन, किन चाहियो मान्छे? सेफ्टी ट्याङ्की सफाइका लागि त ट्र्याक्टरै घरमा आउँछ कि।
हजुर, सेफ्टी ट्याङ्की सफाइका लागि सम्पर्क धनगढी 5 तारानगर। सम्पर्क व्यक्ति फुलचरण चौधरी, 98-6-81-38-397 र 98-12-63-61-40।
दिल्ली अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स का पूर्व सिनियर बाल रोग विशेषज्ञ डाक्टर देवेन्द्र मिश्रा एमडी पीडियाट्रिक्स अब हरेक दिन पलियामा। बच्चासँग सम्बन्धित सानोदेखि ठूलो रोगहरूको पहिचान र उपचार, महिला चिकित्सकको सुविधा, गर्भवती महिलाको चेक जाँच, कम शुल्कमै गरिब बिमारीको उपचार, बिना नम्बर नेपालीहरूलाई जुनसुकै समयमा पनि चेक जाँच गर्न सकिने, आवश्यकता अनुसार निमोनिया, पिलिया, टिभी, टाइफाइड जस्ता रोगहरूको उपचार गरिनुका साथै 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ। डाक्टर भेट्ने समय बिहान 10 देखि दिउँसो 2 बजेसम्म, बेलुकी 4 बजेदेखि राति 9 बजेसम्म। सम्पर्क डाक्टर देवेन्द्र मिश्रा बालरोग विशेषज्ञ, श्रद्धा क्लिनिक मदर एन्ड चाइल्ड केयर सेन्टर दुधुवा चौराहा शारदा पेट्रोल पम्पको अगाडि। सम्पर्क नम्बर 78-36-045-157।
तपाईँको सुन्दर सहर अतरियामा अवस्थित सबैभन्दा पुरानो विश्वासिलो भरपर्दो यस शिखर डेन्टल क्लिनिक प्रालीमा विशेषज्ञ अनुभवी डाक्टरहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
हाम्रा सेवाहरू दाँत निकाल्ने, किराले खाएको दाँत भर्ने, दुखेको दाँतलाई आरसीटी गरी नदुख्ने बनाउने, दाँतमा सुन चाँदी तथा दाँतकै कलरको खोल क्राउन ब्रिज लगाउने, वैज्ञानिक प्रविधिद्वारा दाँत सफा गर्ने र दाँतमा पोलिस गर्ने, बच्चाहरूको किराले खाएको दाँतको उपचार गर्ने, बच्चाको दाँत भर्ने, दाँतको एक्सरे गर्ने, मुखको हड्डी भाँचिएको वा हड्डी टुटे फुटेको अपरेसन, बाङ्गा टेढा छेचरा दाँतलाई अर्थोडेन्टिक ट्रिटमेन्टद्वारा मिलाउने, आर्मी तथा पुलिसमा भर्ती हुनेहरूका लागि आधुनिक मेसिनद्वारा नचिन्ने गरी भर्ने, डेन्टल क्याम्प गर्नुका साथै स्कुल कलेजमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने, गिजाबाट रगत बग्ने, श्वास गनाउने, गिजा सुन्निने तथा मुखमा आउने घाउ खटिराको सम्पूर्ण उपचार, हप्ताको 7 दिन विशेषज्ञ डाक्टरद्वारा दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ। विशेषज्ञ डाक्टर सन्तोष कुमार पाण्डेद्वारा हप्ताको 7 दिन दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क शिखर डेन्टल क्लिनिक अतरिया नगरपालिका 13 कैलाली धनगढी रोड पद्मा अस्पताल नजिक प्रबन्ध निर्देशक मिन बहादुर देउवा
रोजगारीका लागि सुवर्ण अवसर
नेपाल सरकारबाट मान्यता प्राप्त विगत 7 वर्षदेखि हजारौंलाई नोकरी लगाउन सफल यस विकास सेक्युरिटी सर्भिसमा विदेशकै जत्तिकै तलब रहेको भारतको चर्चित प्राइभेट र सरकारी कम्पनीमा सयौंको संख्यामा सेक्युरिटी गार्डको माग भइआएकोले भूपू सेना प्रहरी तथा सिभिल व्यक्तिले तुरन्त सम्पर्क राख्नु होला।
हाम्रा सेवाहरू नेपाल भारतमा कम लागत खर्चमा ग्यारेन्टीका साथ नोकरी लगाइने सुविधा
जुनसुकै ठाउँमा सुरक्षा गार्ड तथा अन्य कामदार चाहिएमा सुलभ तरिकाबाट उपलब्ध गराउने सुविधा वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सेक्युरिटी गार्ड तालिम प्रमाणपत्र र एक्सपिरियन्स प्रमाण समेत उपलब्ध
सेना र प्रहरीमा भर्ना हुन चाहनेहरूका लागि भर्ना सम्बन्धी तयारी तालिमको सुविधा यस कम्पनी मार्फत रोजगारीमा जानेहरूका लागि 5,00,000 बिमाको सुविधा
हालका लागि तुरन्त आवश्यकता संख्या 477 जना सम्पूर्ण सुविधा सहित भूपू आर्मी मासिक तलब रु 26,000 देखि 37,000 नेपाली सम्म
सशस्त्र र नेपाल प्रहरी 24,800 सिभिल 17,600 देखि 20,000 नेपाली सम्म विस्तृत जानकारीका लागि विकास सेक्युरिटी सर्भिस प्रणाली म्यानेजिङ डाइरेक्टर धनबहादुर गुरुङ आर्मी रिटायर्ड
सम्पर्क मोबाइल नम्बर 9815619779 9847636386 र फोन नम्बर 091-417-7763
हामी सँगसँगै भविष्यमा हामी सँगसँगै व्यवसायमा हामी सँगसँगै विकासमा
हामी सँगसँगै
सनराइज बैंक Rising to serve.
कता हो भाइ बुहारीलाई लिएर घुम्न निस्केको हो कि
हैन हो दिदी बिरामी भाव भए इलाज गराउन भारततिर जान लाग्यो कुन अस्पतालमा राम्रो सेवा पाइन्छ ठक्छन् भन्ने पनि सुनिन्छ
भारतको खटिमा शहरमा आनन्द अस्पताल एन्ड रिसर्च सेन्टर छ नि त्यहाँ चाहिँ राम्रो व्यवस्था छ तिमीसँग भारु पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन
ए त्यसो भए त त्यही जानु पर्यो 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द अस्पताल एन्ड रिसर्च सेन्टर सरकारी अस्पतालको सामुन्ने सितारगंज रोड खटिमा
0953-40-25-14-00 र 25-14-85
आदरणीय श्रोतापन यहाँहरू सम्पूर्णलाई स्वागत छ अलिकति लामो ब्रेक भयो किनभने हाम्रा अतिथि आउन अलिकति ढिला भयो अब ढिला नगरिकन मैले जनतालाई आग्रह पनि गरेँ आज हामीसँग निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ वडा नम्बर 1 का अध्यक्ष जो चाहिँ नेपाली काङ्ग्रेसका युवा प्रभावशाली नेता जसले चाहिँ लामो समयदेखि विद्यार्थी राजनीति सुरु गर्नुभयो त्यसै गरी चाहिँ सोभी सभापति पनि रहनुभयो भने अहिले आएर उहाँ चाहिँ जुन किसिमले उहाँलाई पार्टीले जिम्मेवारी दियो र अहिले उहाँले चाहिँ जिम्मेवारीलाई पनि देखाएर भनौँ न उहाँको काँधमा जुन एउटा भरोसा देखाउनु भएको थियो विश्वास देखाउनु भएको थियो त्यो विश्वासलाई तोड्न दिनु भएन र अहिले अत्यधिक बहुमतका साथ पुरै प्यानल विजय भएको छ आज हामीसँग हुनुहुन्छ वडा नम्बर 1 का अध्यक्ष निर्वाचित अध्यक्ष सन्तोष मुडबरी हामीसँग हुनुहुन्छ जनतालाई मैले आग्रह गरेँ तपाईँको क्षेत्र वडा नम्बर 1 मा कुनै पनि समस्या छन् र अध्यक्षसँग यहाँको कुनै पनि प्रश्न राख्न चाहनुहुन्छ भने 091-410-216 लाइन यहाँहरूकोलाई खुला गर्दै मैले सन्तोष मुडबरीजीलाई वेलकम गरेँ स्वागत छ सर यहाँलाई
हजुर धन्यवाद
तपाईँलाई बधाई पनि छ शुभकामना पनि छ यहाँको कार्यकाल सफल होस्
हजुर धेरै धेरै धन्यवाद दिनेश एफएमलाई
अलिकति कार्यक्रममा आउन ढिला भयो अहिले नै यस्तो छ पछि कस्तो होला सन्तोषजी सबैले भन्लान् नि फेरि एउटा मिडियालाई दिएको टाइम किन व्यस्त भयो
होइन निर्वाचित भएकै कारणले होला सायद बाटोमा अब धेरै पब्लिकसित भेट भयो धेरै समस्या बर्खाको कारणले धेरै समस्या छ त्यो अब केही बेर रोकिनै पर्ने भयो म त्यस कारणले अलिकति ढिलो भयो यसको लागि म माफी माग्न चाहन्छु
अब सन्तोष सर हिजोको दिनमा त एउटा जिम्मेवारीमा हुनुहुन्थ्यो अहिले जिम्मेवारीमा हुनुहुन्छ जित पछिको यो भनौँ न खुसियाली भनौँ या भनौँ तपाईँले हार्दिक उहाँहरूलाई धन्यवाद दिने कुरा या बधाई साँटासाँट गर्ने कुरा के गर्दै हुनुहुन्छ यो पछिल्लो समय जितेपछि कसरी के जनताको बिचमा कसरी तपाईँ घुलमिल भइरहनु भएको छ
नै अब खुसियाली त अब त्यो बधाई साता साता साथ धन्यवाद साट्ने त्यो काम त भइ नै रहेछ त्यो निरन्तर भइरहने कुरा हो अब खुसियाली अब धेरै खुसियालीमा रहनु पनि अब ठिक छैन किनभने अब काम गर्ने बेला आइसकेको छ जिम्मेवारी काँधमा परेको छ खुसियाली पनि साट्दै गर्ने धन्यवाद पनि दिँदै गर्ने बधाई पनि लिँदै गर्ने अब काममा पनि अगाडि बढ्ने
आज तपाईँहरूको शपथ ग्रहण हो कि भोलि
आज हुन्छ कि भन्ने कुरा चाहिँ अलि कन्फर्म भइसकेको छैन
हिजो तपाईँहरूले विजय जुलुस पनि मनाउनु भयो
हजुर
कस्तो रह्यो सर हिजोको विजय जुलुसलाई मैले अलिकति समीक्षा गर्न खोजेँ तपाईँको
विजय जुलुस एकदमै हर्षोल्लासको साथ मनाइयो व्यापक सहभागिता आम जनताको व्यापक सहभागिता थियो किनभने धेरै लामो समयदेखि अब बिस वर्षदेखि एक त निर्वाचन रोकिएको जनप्रतिनिधि अब पहिलोपटक बिस वर्षपछि पाइएको त्यसमा पनि अब हाम्रो नेपाली कङ्ग्रेसको जो उम्मेदवार निरपोवड हुनुहुन्थ्यो उहाँ अत्यन्तै मतलब
पपुलर
म्यान हुनुहुन्थ्यो र उहाँ चाहिँ जनतासँग एकदम डाइरेक्ट टच भएको मान्छे भएको हुनाले सायद आम जनताहरूको एकदमै ठुलो हर्ष उल्लास थियो र ठुलो उपस्थिति थियो।
भावी मेयरको सम्भावित उम्मेद्वार तपाईँ पनि हो किनभने तपाईँ पनि पपुलर हुनुहुन्छ आफ्नो क्षेत्रमा। वडा नम्बर एकका जनताले तपाईँलाई किन भोट दियो होला नि सर? पहिले मैले भन्थेँ किन दिने, अब तपाईँले जुन मत पाउनुभयो किन पाउनुभयो होला?
मतको कुरा हेर्नुहोस्, विभिन्न किसिमले मत पाइन्छ तर सबभन्दा प्रमुख कुरा के हो भने जनताको विश्वास हो। जनताको सायद मेरो केही कुराहरूले, मेरा कामले अथवा मेरो आश्वासनले अथवा मेरो अन्य केही कुराले जनताको मन जित्यो होला र उहाँहरूको विश्वास जित्न सफल भएँ म। हाम्रो चाहिँ अब कस्तो भने हाम्रो टिम पनि राम्रो थियो। हेर्नुहोस् जस्तो म अध्यक्ष भएँ, धर्मराज उपाध्याय सदस्य हुनुहुन्थ्यो, त्यसै गरी सुभाष चन्द, कल्याणी सिंह, तपाईँको चाहिँ विमला देवल जैरो, उहाँहरू सबै सामाजिक क्षेत्रमा काम गरिरहेको मान्छेहरू हुनुहुन्छ। सायद त्यो कारणले पनि विश्वास गरेको हुनसक्छ। र त्यो किन दिनुभयो भन्दा पनि मुख्य कुरा विश्वास नै हो जनताको। जनताको मन हामीले जित्यौँ र उहाँहरूको मत प्राप्त गऱ्यौँ र उहाँहरूले आगामी दिनमा चाहिँ यो टिमले चाहिँ यिनीहरूले चाहिँ हाम्रो चाहिँ वडाको विकास गर्न सक्छ है भोलि भन्ने एक किसिमले एउटा सोच बनाउनु भयो र हामीहरूलाई मत दिएर विजयी गराउनु।
तपाईँलाई विश्वास थियो सर त्योभन्दा पूर्व जुन किसिमको टिकट विवादहरू देखिए होइन? वडा नम्बर एकमा अझ चर्छ किनभने त्यहाँका कृष्ण बहादुर कुँवर त अनसनमै बसेर पनि ताण्डव मचाए भन्छु म जसलाई, त्यो गरिरहँदा पनि कहीँ कतै लागेन सन्तोषीले अब मेरो मैले पाएको टिकट पनि खोज्ने हो यसले होइन? त्यो मनमा हुन्छ नि शङ्का। त्यो विषम परिस्थितिमा पनि अब पार्टीभित्रको आन्तरिक कलह यो अवस्थामा हेर्दा यसले चाहिँ कसैले अरूलाई भनौँ न दोस्रो पार्टीलाई फाइदा पुर्याउँछ कि भन्ने शङ्का थियो कि होइन? अब यस्ता यी बागीसागी उठिरहन्छन् यसले पनि केही फरक पार्दैन भन्ने मनमा थियो तपाईँको?
होइन, एउटा कुरा कस्तो भने एउटै पार्टीभित्रबाट दुई तिनजना उठ्नु त निश्चय नै राम्रो कुरा होइन त्यो, र बागी उठ्नुहुन्छ भनेर त हामीले सोचेको पनि थिएनौँ र उहाँहरूले उम्मेदवारी दिएर फिर्ता पनि लिनुभयो, त्यसको लागि उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। किनभने त्यो टिकट लिने बेलामा प्रतिस्पर्धा हुन्छ, यो सबै पार्टीभित्र हुने कुरा हो र प्रतिस्पर्धा हुँदाहुँदै त्यसपछि अब सबैले टिकट पाउँदैन, एकजनाले पाउने हो। त्यसमा हाम्रो राम्रै वातावरण बन्यो, त्यसमा के सबैले सहयोग नै गर्नुभयो।
जस्तै सन्तोष सर उहाँहरूले पनि भनौँ न जनताले अहिले जुन विश्वास तपाईँलाई देखाउनु भयो, अब बताउनुहोस् तपाईँले यो काम गर्नका निम्ति धेरै चुनौती अवसर होला, पाँच वर्षको अवधिलाई यहाँले आफ्नो कार्यकालका लागि बढी अवसर देखिरहनु भएको छ कि बढी चुनौती देखिरहनु भएको छ यहाँले सन्तोषजी?
अब यो पाँच वर्षको अवसर भनेको निश्चित नै चुनौती हो। हेर्नुहोस्, किनभने चुनौतीका बिचबाट नै अवसर खोज्ने हो। जसले चुनौती पार गर्यो, जसले यो चुनौतीलाई चाहिँ उत्कृष्ट ढङ्गले चाहिँ यसलाई मतलब ह्यान्डल गर्यो, यसलाई म्यानेज गरेर अगाडि गयो, उसैले भोलि अवसर पाउने हो। त्यही भएर यो अवसर र चुनौती दुइटै हो। यो पाँच वर्षभित्रमा किनभने हामी राजनीति गर्ने व्यक्तित्वको एउटा सोच के हुन्छ भने जस्तो यो ओडामा उठेँ, ओडामा उठेर मैले राजनीति गर्न छाड्ने त होइन नि त,
भोलि नयाँ स्टेप योभन्दा
अर्को स्टेपमा पनि जाने मेरो विचार छ होला। त्यो विचार भएको कारणले मैले यसलाई चाहिँ यो चुनौतीलाई अवसर बनाउनुपर्छ, यो चुनौतीलाई चाहिँ उचित ढङ्गले म्यानेज गरेर अगाडि बढ्ने
यो तपाईँको लागि गोल्डन अपर्च्युनिटीको एउटा प्लेटफर्म हो भनेर विश्लेषण गर।
एकदम एकदम एकदमै गोल्डन अपर्च्युनिटीको प्लेटफर्म हो किनभने यो पब्लिक पोलिटिक्समा छिरेको पहिलोपटक हो मेरो भनौँ न। एउटा सोभियु त लडेको थिएँ तर त्यो विद्यार्थी जीवनको चुनाव थियो, अब यो अहिले आम जनताको पोलिटिक्सको पहिलो स्टेप हो भनौँ। यो मेरो लागि अब कतिको फलदायी साबित हुन्छ हेरौँ। पाँच वर्षमा मैले अब यस्तो किसिमले मैले काम गर्छु भन्ने सोचेको छु कि भोलि आगामी दिनमा अर्को चुनाव पनि म उठ्ने सोच छ नि त, त्यो बेलामा समेत यो मेरो पाँच वर्ष गरेको कामले केही सपोर्ट मिलोस्, केही सहयोग गरोस् र यो कामले गर्दाखेरि आगामी दिनको मेरो अगाडिको बाटो सटासट खुलोस् भन्ने म चाहन्छु।
के हुनसक्छ तपाईँलाई चुनौती पाँच वर्षमा वडा नम्बर एकमा चाहिँ जुन चुनौती तपाईँले फेस गर्नुपर्छ भन्दै हुनुहुन्छ, के चुनौती देख्दै हुनुहुन्छ आफ्नो लागि? यहाँ होइन त्यति अब धेरै चुनौती छैन, ठिक ठिकै होला नि, यी चुनौतीलाई त अब पार गर्नै पर्छ किनभने अब पाहाडमा हिँड्दाखेरि कहीँ न कहीँ ठेस लाग्नु स्वाभाविक पनि हो, ढुङ्गा मुढा हिँड्नुपर्छ होइन। यो हेर्दा तपाईँलाई के लाग्छ, अप्ठ्यारो बाटो छ कि सहजै छ, चुनौती त्यति धेरै छैन, या चुनौती के हुनसक्छ नि यहाँलाई?
नै बाटो अप्ठ्यारो र सहज भन्दा पनि त्यो कस्तो हुन्छ भने च्यालेन्ज नै हुन्छ। त्यसलाई सजिलो र अप्ठ्यारोमा हामीले त्यो धेरै व्याख्या गरिराख्नै पर्दैन किनभने सजिलै बाटो हिँड्दा हिँड्दै मान्छे ढुङ्गै नभएको बाटोमा पनि मान्छे लड्छ, कहिलेकाहीँ आफ्नै खुट्टा खुम्चेर पनि लड्छ नि त, ढुङ्गैमा ठेस लाग्नुपर्छ भन्ने छैन। त्यो भएर चुनौती छ। हेर्नुहोस् अझ विशेष गरेर एक नम्बर वडा त तपाईँले देख्नु नै भएको छ, झन्गडीको पहिलो बस्ती भएको वडा जसको नम्बरै एक छ तर पनि विकासको धेरै चिजहरू त्यहाँ पुगेको छैन। त्यही भएर धेरै चुनौती छ, धेरै विषयमा काम गर्नुपर्ने छ एक नम्बर वडाभित्र। फेरि एकदम चाहिँ धेरै ठुलो चाहिँ भाषा अनि संस्कृतिहरू चाहिँ मिश्रित भएको वडा हो एक नम्बर वडा, किनभने पहिलो बस्ती पहिलो धनगढीमा जो जो आउनुभएको थियो उहाँहरू सबै त्यहीँ बस्नुहुन्छ।
तर धेरैले के भन्छन् भने एक नम्बर वडा अहिले पनि व्यवस्थित छैन,
छैन
होइन, यो धेरैको माग हुन्छ जहाँ चाहिँ अव्यवस्थित बसोबास छ त्यहाँ अहिले पनि मुक्त कमैयाहरू देखिन्छन्, सुकुम्बासीहरू देखिन्छन् होइन, त्यहाँ खानेपानीको समस्या धेरै चुनौती हुनेछन्। सन्तोष शर्मालाई लाग्छ
धेरै, मैले त्यही भएर त भने यो यति चुनौती छ कि तपाईँको यत्रो वर्ष एक नम्बर वडा सायद स्थापना भएको त 40-50 वर्ष भयो होला नि त,
हो नि,
तर अहिलेसम्म त्यहाँ चाहिँ ग्राभलै नभएको बाटो पनि छन्,
छ नि,
त्यो नाला त मान्छेले देख्नै पाएको छैन, लालपुर्जै नभएका जमिन पनि छन्, खानेपानीको धाराको चाहिँ टुटी नै नभएको चाहिँ
टुटी छ, पानी आउँदैन फेरि,
टुटी होइन त्यो धारै नपुगेको बेल्ट पनि छ,
हो नि
होइन, अहिलेसम्म बिजुली नपुगेको ठाउँ पनि थियो कति ठाउँमा, तर यो बिजुली त अब अहिले व्यापक त्यो विस्तार गर्दाखेरि बिजुली पुग्यो तर बिजुलीको पावर पुग्दैन, यति समस्या छ कि छोड त्यो कुरै गरेर साध्य छैन। त्यही भएर यो धेरै गाह्रो छ हामीलाई, यो 5 वर्ष हामीले एकदमै डटेर काम गर्नुपर्ने छ।
धेरैले के भन्छन् एउटा यहाँनिर प्रश्न भने अब भाषण गर्ने समय आएन, अब अब चाहिँ काम गर्ने बेला भयो सन्तोष सर,
हो
अब शपथ ग्रहण गरेपछि पहिलो काम तपाईँको के होला, सुरुवाती काम या भनौँ के छ योजना, पहिलो काम यो, म दोस्रो यो, यो यो मेरो सपना छ, राति पनि अब त्यो भनौँ न माइन्ड मेकअप गर्दै हुनुहुन्छ होला यो पिरियडमा जब जितपछि अब यो समय तपाईँसँग रहेको छ, के छ प्लानिङ सर, अब शपथ ग्रहण पदभार ग्रहण गरेपछि के छ पहिलो कदम मेरो, स्पेसली अब किनभने अहिले वर्षायाम पनि छ होइन, धेरैको क्षेत्र अहिले डुबान पनि छ, तपाईँलाई फोन पनि आइरह होला नि पक्कै पनि मलाई लाग्छ, अहिले पनि अन्तर्वार्ता दिइरहँदा पनि फोनहरू आइरहन्छन्, अब के छ सर यो शपथ ग्रहणपछि पहिलो मेरो स्टेप यो हुन्छ, के छ प्लान?
अब ठ्याक्कै यही भन्दा पनि के हुन्छ, साइमल्टेनियसली सबै काम अगाडि बढ्छन्, जस्तो फरक फरक चिजहरू, जस्तो अब लालपुर्जाको पाटो छ त्यो फरक ढङ्गले अगाडि बढ्छ, त्यसको प्रोसेस अगाडि बढ्छ, अनि डाइरेक्ट भौतिक विकाससँग जोडिएका जो कुराहरू छन् भनौँ न, अब रोडको कुरा भयो, ढलको कुरा भयो, तटबन्धनको कुरा भयो, अब अहिले सायद यो बर्खायाममा चाहिँ हामीले ढलको निकास मात्रै गर्न सक्छौँ कि जस्तो लागेको छ, किनभने पानी परिरहेको छ, पिच पनि बनाउन सकिँदैन, अहिले चाहिँ ढलको त्यो नयाँ नाला निर्माण गर्न पनि सकिँदैन, र अहिले तटबन्धन पनि नयाँ गर्न सकिँदैन, अहिले हामीले लगभग यो 1-1.5 महिनाको समयलाई, बर्खायामसम्मलाई हामीले यसलाई चाहिँ हामीले चाहिँ एउटा मतलब समस्या चाहिँ उ गर्ने एउटा समय पनि पाएको छौँ भनौँ न, यो 1-1.5 महिनामा हामी सबै हेर्छौँ कहाँ कहाँ कति कति के समस्या छ, त्यसपछि ठ्याक्कै अब बजेट पनि यो ऊ पनि इन्डिङ भयो, आर्थिक वर्ष पनि इन्डिङ भयो, आजबाट इन्डिङ भयो, नयाँ बजेट आउन पनि 1-1.5 महिना लाग्छ, त्यसपछि लगभग भदौको दोस्रो हप्तादेखि काम सुरु हुन्छ होला, त्यो द्रुत गतिमा काम हामी अगाडि बढाउँछौँ।
अब सन्तोष सर, किनभने तपाईँले प्रतिबद्धताहरू धेरै गर्नुभयो जनताको बिचमा, अब ती प्रतिबद्धताहरूलाई कहिलेबाट कार्यान्वयनमा ल्याउनुहुन्छ, या भनौँ उहाँहरूलाई बोल्ने मात्रै हो कि, अब काम गरे अघि पनि मैले भने जुन तपाईँले घोषणापत्र या भनौँ हिजोको दिनमा जनताको बिचमा जाँदा मलाई भोट दिनुहोस् म यो गरेर देखाउँछु, नमुनावडा बनाउँछु, म तपाईँका समस्याहरू यहाँ यो छन्, यहाँको शिक्षाको राम्रो बनाउँछु, म यहाँ हस्पिटललाई अझ व्यवस्थित बनाउँछु, यहाँ चाहिँ एउटा सानो प्रहरी बिड राख्छु, धेरै कुराहरू गर्नुभयो होला, ती कुराहरूलाई अब कसरी पुरा गर्ने तपाईँले?
त्यो कुरा त प्रतिबद्धता हामीले व्यक्त गऱ्यौँ, धेरैभन्दा पनि अब हामीले धेरै हावादारी कुरा पनि गरेका छैनौँ, हामीले जो गर्न सक्ने कुरा हो त्यही नै मात्रै हामीले प्रतिबद्धता व्यक्त गरेको हो। जस्तो तपाईँको खानेपानीको कुरा छ, खानेपानी योभन्दा अघिल्लो इन्टरभ्यूमा पनि मैले भने कि खानेपानीको विषयमा हामीले अग्रिम काम गरिसकेको छौँ, एकजना अब बाजे आउजी भन्ने दाइले जग्गै जमिनै चाहिँ खानेपानीको नाममा पास गरिदिइसक्नु भयो, त्यसमा बजेट पनि एलोकेसन भइसक्यो, अब त्यो बर्खापछि सायद लगतै काम सुरु भइहाल्छ। अनि अब रोडको ढलको कुराहरू छ, तपाईँको जग्गाको कुरा भयो, बिजुलीका कम पावरका कुराहरू भए, यो सबै अब पहिलो कुरा त के हो भनेपछि काम कहिलेबाट इमिडिएट कसरी सुरु हुन्छ भन्दा पनि कामको पहिला प्लानिङ हुन्छ, होइन, प्लानिङ भइसकेपछि अनि हामी स्ट्रङली काममा अगाडि बढेपछि के हुन्छ भने त्यो काहीँ पनि रोकिँदैन, बिना प्लानिङ यदि हामी गयौँ भने फेरि काहीँ स्टप हुनसक्छ, मान्छे अल्मलिन सक्छ, त्यही भएर यो 1-1.5 महिना चाहिँ हामीले अवसरको रूपमा लिएर यसलाई प्लानिङ बनाउँछौँ, किनभने बर्खाको समयमा डेभलपमेन्टको कुनै पनि कामहरू हुँदैन, फिजिकल कुराहरू हुँदैन भनौँ न, अन्य कुराहरू त हुन्छ, अनि म्यानेजमेन्टहरू हामी गर्न सक्छौँ, अनि कागजी प्रक्रियाहरू सबै पुरा गरेर ठिक्क पारेर बस्छौँ, अनि त्यसपछि जुन ठ्याक्क यो चाहिँ बर्खा सिद्धिन्छ त्यसपछि काम द्रुत गतिमा अगाडि बढ्छ।
ओके, यदि हामी छोटो टाइम चेकमा जान्छौँ, प्राविधिक मित्रलाई मैले आग्रह गरेँ, बिहानको 8 बज्दैछ र हामीसँग आज अतिथिको रूपमा हुनुहुन्छ वडा नम्बर 1 निर्वाचित जनप्रतिनिधि हामीसँग हुनुहुन्छ सन्तोष मुडबरी, उहाँसँग कुराकानीले म एकैछिनमा जोड्छु, यतिखेर छोटो टाइम चेकमा जान्छु।
सधैँ एउटै खालको नास्ता खाँदा खाँदा पनि बोर भइसक्यो, यो धनगढीमा केही नौलो शाकाहारी नास्ताहरू पाइने होटल पनि छैन र?
धनगढीकै ट्राफिक चौराहामा रहेको विष्ट स्विटमा साउथ इन्डियन नास्ताहरू, डोसा, इडली, साम्बर, वडा, पाउ भाजी, उत्तपम, भेज बर्गर, भेज ममहरू पाइनुका साथै शाकाहारी खाना, दही, घिउ, पनिर र अर्डर अनुसारको बर्थडे केक पनि पाइन्छ।
विगत 18 वर्षदेखि हजुरहरुको सेवामा समर्पित धनगढी चौराहाको विष्ट स्वीट हाउस एन्ड भोजनालय 417574 र 98484-51710
DFM time check. It's 8 AM.
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ. यो हो सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र प्राविधिक मित्रको रूपमा मलाई साथ दिँदै हुनुहुन्छ आरडी राणा हुनुहुन्छ भने म छु कार्यक्रम प्रस्तुत नवराज धानुक र आज मसँग अतिथिको रूपमा हुनुहुन्छ निर्वाचित जनप्रतिनिधि वडा नम्बर 1 का अध्यक्ष मा निर्वाचित नेपाली काङ्ग्रेसको तर्फबाट सन्तोष मुठभरी आज हामीसँग हुनुहुन्छ. उहाँसँग कुराकानीलाई म पुनः जोड्न चाहन्छु. पुनः स्वागत छ सन्तोष सर यहाँलाई.
हजुर धन्यवाद.
अब धेरै जनताको आशा अपेक्षा छ विकासको गति छिटोभन्दा छिटो होस्. हाम्रो टोलमा चाहिँ ग्राभिलबाट अब पिच रोडहरू हुन् भनौँ जुन अब पनि उपमहानगरपालिकाको जनताले अब ग्राभिलमा हिँड्ने समय छैन भन्ने धेरैको होइन त्यो रहन्छ. कहिलेसम्म बाटोहरू पिच हुन्छन् होला? अब
त्यो त ठ्याक्कै अहिले म भन्न सक्दैन. जे होस् त्यो कामको प्रक्रिया सुरु हुन्छ. प्रक्रिया सुरु भइसकेपछि त कुनै न कुनै दिन त अन्त्य भइहाल्छ नि. तपाईँको जस्तो चाहिँ अब मेन बाटोहरू लगभग धेरै योजनामा परिसकेका बाटोहरू छन्. अब अन्य शाखा बाटोहरू हामीले चौडा बनाउँदै खोल्दै बाटो चाहिँ पिच गर्दै गर्दै अगाडि बढ्छौँ. भइहाल्छ होला लगभग तेस्रो वर्षसम्ममा पिच लगभग सिद्धिन्छ होला. सबै
3 वर्षभित्र तपाईँले सक्नुहुन्छ
लगभग मेरो अन्दाज.
खोला नाला अतिक्रमण पनि त्यहाँ देखिन्छन् किनभने शिवनगरको त्यो नाला अहिले पनि हेर्ने भने बन्द होला जस्तो छ. अनि यो जिपर्काको त्यो छेउको पुल त्यो भनौँ न जिपर्का त्यो खोला पनि बन्द होला जस्तो छ. त्यहाँ पनि वर्षायाम हुने बित्तिकै सर्लकै डुबान क्षेत्र अहिले पनि देखिरहेको छ. यी क्षेत्रको जुन चाहिँ बसिरहेका छन् उहाँहरूलाई कसरी तपाईँले व्यवस्थित गर्नु पर्ला या उहाँहरूलाई उठाउने कुरा त अब एउटा त्यो सम्भव होला नहोला तर प्रोसेस तपाईँले कस्तो गर्नुहुन्छ उहाँहरूको लागि व्यवस्थित गर्ने या उहाँहरूलाई चाहिँ कसरी कन्भिन्स गरेर अब एउटा त्यसलाई चाहिँ सुचारू गर्ने?
अब खोला नाला पुरै थुनेर बसेको त कहीँ पनि छैन मैले देखेको होइन. मैले पनि अध्ययन गरेछु त्यो विषयमा. के छ भने खोला नाला केही मिचिएको छ कतिपय ठाउँमा केही मिचिएको छ जसले गर्दाखेरि के भयो नाला जुन आफ्नो साइजमा बग्नुपर्ने हो त्यो साइज कम भएर साँगुरो भयो. साँगुरो भएपछि त्यो पानीको फ्लो ब्लक भएपछि के हुन्छ पानी ओभरफ्लो हुन्छ. पानी माथि चाहिँ चढ्छ अनि मान्छेको घर घरभित्र छिर्छ. अब एउटा कुरा के पनि देखेँ मैले भनेपछि पब्लिकले त पब्लिकले गभर्मेन्टले पनि तपाईँको एक दुई ठाउँमा मैले देखेँ त्यो चाहिँ नगरपालिकाले हो या जिल्ला विकासले कलभर्ट बनाएको रहेछ. कलभर्ट यति साँगुरो बनाएको छ तपाईँको अगाडिबाट चाहिँ खोला चाहिँ मानिलिउँ 30 फिटको चौडामा बगेर आइरहेछ अनि त्यो कलभर्ट 15 फिटको बनाइदिएछ. त्यहाँ गएर के हुन्छ सबै चिज कन्सन्ट्रेट हुन्छ पानी. त्यहाँ कन्सन्ट्रेट हुन्छ पानी त्यो 15-30 फिटबाट बगेर आएको पानी त 15 फिटमा साँगुरेर बग्न त गाह्रो छ नि. अनि त्यो पानी ओभरफ्लो भएर मान्छेको डुबान भइरहेछ. अनि के भयो भनेपछि यदि कलभर्ट तपाईँले चाहिँ साँगुरो बनाएर त्यहाँनिर जब बनाइदिनुहुन्छ अनि पब्लिकले के गर्छ भने त्यसैलाई आधार मानेर अनि पछाडि आफ्नो पनि जग्गा बढाउँदै जान्छन् क्या. त्यो कुरा चाहिँ विशेष ध्यान नदिएको हो कि जस्तो लाग्छ मलाई. त्यस्तो साँगुरो कलभर्टहरू त सायद इमिडिएटली म भत्काएर नयाँ कलभर्ट बनाउँछु होला किनभने त्यो सरकारले गरेको काम नै गलत भइरहेछ त्यहाँनिर. अहिलेसम्म काम तपाईँ हेर्नुहुन्छ भने धेरै कामहरू छ एकदम अव्यवस्थित. यो यसलाई व्यवस्थापन गर्नै हामीलाई कति समय लाग्ने हो मैले सोच्न सकेको छैन. पिचहरू तपाईँको चाहिँ क्वालिटीको पिच बनाएको छन्. पिच बनिसक्यो त कति ठाउँ बनि पनि सक्यो नि त तर त्यो क्वालिटीको पिच छैन. पुरा नयाँ संरचना नयाँ हामीले रिमेक गर्नुपर्छ सबै चिज. त्यही भएर खोला नालाको विषयमा के छ भनेपछि अब त्यस्ता त्यस्ता अप्ठ्याराहरू छन् उहाँहरूलाई हटाउने नै भन्ने होइन. मलाई जहाँसम्म लाग्छ कसैको घरबासै उठाउनुपर्ने अवस्था चाहिँ छैन. तर कहीँ कहीँ अलिकति दबाईका कुराहरू छन् त्यो दबाईको कुराहरू हामी चाहिँ अब नालाको स्पेस कति हो होइन नालालाई अब कस्तो छ भने दुई किसिमले चाहिँ यहाँ काम गर्नुपर्ने देखिन्छ है नालामा. जस्तो अस्ति पनि हामीहरूले एउटा नाला चाहिँ हाम्रो सुभाष चन्द भाइजू हाम्रो सदस्य हुनुहुन्छ उहाँ त्यही नाला खोला नाला सरसफाइको आफ्नो टोलको अध्यक्ष भएर त्यो सरसफाइ पनि गर्नुभयो उहाँले. त्यसमा केही समर्थन पनि भयो केही विरोध पनि भयो होइन. अब नालाको कस्तो छ भनेपछि नालाको नक्सा छ हेर्नुहोस्
हजुर.
नक्सामा उसको आफ्नो किसिमको एउटा एरिया छ. एरिया कस्तो छ भनेपछि इरेगुलर एरिया छ नक्सामै पनि. तपाईँको काहीँ चाहिँ 30 फिट चौडाइ छ भने काहीँ 15 फिट चौडाइ छ काहीँ 20 फिट चौडाइ छ काहीँ 50 फिट चौडाइ छ. त्यसको साइज इरेगुलर छ. अब यसलाई यदि चाहिँ दीर्घकालीन रूपमा सोचेर व्यवस्थापन गर्ने हो भने त्यो नक्सै अनुसार छुटाउन त्यो त्यति राम्रो उचित जस्तो मलाई लागिरहेको छैन. बरु चाहिँ सबैतिर बराबर बनाउने र पब्लिकको सहमति लिने र टोटल नालालाई बराबर बनाउने अनि एकै किसिमले पानी पनि एकै किसिमले बग्छ र त्यसको इम्ब्याकमेन्ट पनि हुन्छ त्यसमा. त्यसरी सायद समस्या समाधान भइहाल्छ होला. त्यो
सन्तोष सर, अब धेरैले आशा अपेक्षा के गर्छन् भने अब रातारात परिवर्तन होस् भन्ने त्यो सोच पनि छ, तर विकास त्यो गतिमा होला नहोला त्यो एउटा पाटो रहला, तर तपाईँले सपना कस्तो देख्नु भएको छ सर? मेरो वडा नम्बर एकलाई चाहिँ म यस्तो बनाउँछु, मेरो पाँच वर्षभित्र मैले यो बनाएर देखाउँछु, किन नमुना वडाको सबैले कुरा गरेका छन्, अझ नम्बर वान भन्ने कुरा त अब जहिले पनि नम्बर वानै बनाउनु पर्यो, नम्बर वान कसरी बनाउने अब?
एक नम्बर वडालाई अब यो पाँच वर्षपछि अन्य वडाहरूसित कम्पेयर गर्दाखेरि एक नम्बरै बनाउने मेरो प्रयास हुन्छ होइन। सपना मैले देखेको सपना के हो भनेपछि एक नम्बर वडाभित्र सबै गल्लीमा चाहिँ डबल लेनको बाटो होस्, ती बाटाहरू पिच हुन् र त्यसको साइडमा नाली नभएर ढल होस्। नाली र ढलमा फरक छ हेर्नुहोस्। नाली अलि चाहिँ सङ्कुचित हो, ढल भनेको अलि अलि बृहत्तर हो। सबै बाटोहरूको छेउमा ढलको व्यवस्था होस्, सबै बाटोहरू पिच भएको होस्, सबैको घर घरमा चाहिँ पानीको व्यवस्था पुगेको होस्, लाल पूर्जा नभएको कोही पनि व्यक्ति नहोस्। त्यसपछि गएर तपाईँको चाहिँ यो बत्तीको भयङ्कर ठुलो समस्या छ हेर्नुहोस्। लाइन जडान छ तर सिएफएल बत्ती पनि बल्दैन, त्यति कम चाहिँ पावर छ। त्यो सबै पुगेको होस् र अनि रोजगारीको विषयमा त अब हामीले अलिकति यो सोसियो इकोनोमिक पार्टबाट हेरेर अगाडि बढ्नु,
तपाईँले त पारिवारिक सपोर्ट पनि मिल्न सक्ने सम्भावना, किनभने शिवरी मुडबरी यहाँकै आफ्नै पिता हुनुहुन्छ, उहाँ चाहिँ आफै पनि अर्थको राम्रो ज्ञाता हुनुहुन्छ, उहाँसँग धेरै आइडिया पनि हुनसक्छ। परिवारमा यो जितपछि तपाईँले आफ्नो भनौँ न पितासँग यो विषयमा कहिले कुरा गर्नुभयो? यो चुनावको बेला पनि एउटा यो अलि रमाइलो कुराकानी, किनभने तपाईँलाई काम गर्नलाई एउटा गाइड त गर्नु पर्ला, विशेष भनौँ न एउटा विशेषज्ञको तपाईँलाई भनौँ न एउटा सहयोग चाहिएला, त्यो टोली बाहिर खोज्नै परेन, घरभित्रै हुनुहुन्छ, उहाँले के भन्दै हुनुहुन्छ यतिखेर? यस्तरी गर्नुपर्छ कि तपाईँले कुराकानी गर्नुभएको छ या होइन अब जितेपछि के चाहियो पिता अब होइन हुन्छ नि त्यो सोच सकै?
होइन त्यस्तो कुरा होइन, अहिले अहिले त मेरो छलफल केही पनि भएको छैन। अब यो शपथ ग्रहणहरू सिद्धियोस्, त्यसपछि अब हाम्रो अधिकारहरू के छन्, कस्तो किसिमले काम अगाडि बढ्छ, बजेटिङ कसरी हुन्छ, त्यो सबै चिज हेरिसकेपछि अनि बजेटिङ गर्ने बेलामा हामी छलफल गर्छौँ। त्यसपछि त्यसलाई इम्प्लिमेन्टेसन फेज हुन्छ, त्यो इम्प्लिमेन्टेसनमा लैजाने बेलामा कसरी लगाउनु, प्रभावकारी इम्प्लिमेन्टेसन कसरी गर्न सकिन्छ, त्यो फेजमा हामी विभिन्न किसिमले चाहिँ विभिन्न व्यक्तित्वहरूसित छलफल गरेर अगाडि बढ्छौँ।
भनेपछि आफ्नो पितासँग पनि तपाईँले विज्ञको राय लिनुहुन्छ?
लिन्छु किन नलिने,
तपाईँलाई
मेरो पिता मात्र नभएर त्यो नागरिक पनि हो नि त।
हो नि, अनि पारिवारिक रूपमा एउटा सपोर्ट त चाहिएला नि, भोलि तपाईँलाई त गाह्रो, किनभने देशको एउटा मन्त्री जनार्दन शर्मा जुन किसिमले गर्दै हुनुहुन्छ, तपाईँ त्यो किसिमले नमुना वडा अध्यक्ष बन्न सक्नुहुन्न?
सकिन्छ किन नसकिने, मजाले सकिन्छ। पारिवारिक सपोर्ट पनि चाहिन्छ। अब मलाई त कस्तो लागेको छ भने मेरो वडा नै पुरा एउटा परिवार जस्तो छ, किनभने हामीले जुन यो चुनावको दौरानमा चाहिँ जुन पब्लिकको एउटा सामिप्यता माया ममता जुन पायौँ नि, अत्याधिक पायौँ क्या, एकदमै अत्याधिक, एकदमै ठुलो विश्वास गर्नुभएको छ अहिले पब्लिकले। अहिले पब्लिकको यति तीव्र इच्छा छ र यति तीव्र आकाङ्क्षाहरू छ विकास सम्बन्धी, र यसले चाहिँ गर्न सक्छ भनेर जुन एउटा माया ममता र एउटा चाहिँ वार्मनेस वार्मनेस विश्वास जुन देखाउनु भएको छ त्यो एकदमै तीव्र छ। त्यही भएर हामीले गति पनि सानोतिनो गतिले हामीले काम गरेर चाहिँ हामी सफल हुनेवाला छैनौँ।
वडा अध्यक्ष नमुना वडा अध्यक्ष एउटा सफल वडा अध्यक्ष बन्नुहुन्छ सन्तोष सर, तपाईँको शैली कस्तो रहन्छ काम गर्ने शैली? अहिले मन्त्रीहरूको पनि आफ्नै तरिकाको छ, किनभने अब सानो एउटा मन्त्री परिषद पनि बन्दैछ यहाँ होइन, कोही न्याय समितिको संयोजक होला, कोही भनौँ न शिक्षा हेर्ला, कसैले स्वास्थ्य हेर्ला, सम्भवतः पन्ध्र दिनभित्र एउटा तपाईँको एउटा मन्त्री सानो मन्त्री परिषद बन्ने छ, आठ सदस्यीय, त्यो मन्त्री परिषदमा कोही कतै तपाईँको पनि स्थान होस् हामी त्यो चाहन्छौँ। र यो भूमिकालाई हेर्ने भने सन्तोष सर, अब तपाईँको कार्यशैली कस्तो होला, आफ्ना लागि काम गर्ने कि पार्टीका लागि काम गर्ने कि होइन, अब जनताका लागि एउटा वडाका लागि काम गर्ने हो, म व्यक्तिगत स्वार्थमा लुमिन्न, भोलि म भ्रष्टाचार गर्दिनँ, तपाईँको शैली कस्तो रहन्छ? या भनौँ पहुँचका आधारमा विकास हुन्छ या भनौँ अब आवश्यकताको आधारमा विकास हुन्छ?
होइन हेर्नुहोस्, पहुँचको आधारमा विकास गर्ने दिन अब गए, अब आवश्यकताको आधारमा विकास हुन्छ। र आफ्ना लागि भनेपछि मैले आफ्नो लागि केही गर्नुपर्ने छैन, दुई छाक खाना भए पुग्छ मलाई, आफ्नो लागि केही गर्नुपर्ने छैन। र मैले भने के हो भनेपछि मैले यो वडाको लागि गर्नु भनेकै मेरो लागि गर्नु हो, किन त्यसले मलाई फिडब्याक दिन्छ नि त पछि, त्यसले मलाई सपोर्ट दिन्छ। र जहाँसम्म पार्टीको कुरा गर्नुभयो, एउटा पार्टीलाई आधार बनाएर हामीहरू चुनाव लड्यौँ, एउटा पार्टीको तर्फबाट चुनाव लड्यौँ, तर अब अहिले निर्वाचित भइसकेपछि हाम्रो टिम नेपाली कङ्ग्रेसको वडा अध्यक्ष, नेपाली कङ्ग्रेसको सदस्य होइन नि त, पुरै वडाको सदस्य हो, पुरै वडाको टिम हो, वडाकै अध्यक्ष हो। त्यही भएर हाम्रो काममा निष्पक्षता हुन्छ। र काम गर्ने कस्तो सोच बनाउनु भएको छ भनेर तपाईँले भन्नुभयो, मेरो चाहिँ धेरै कुराहरूमा म जिरो टोलरेन्समा जान्छु हेर्नुहोस्। जस्तो कतिपय ठाउँमा अहिले नि बस के भइरहेछ भनेपछि ठिकै छ, यसले आफ्नो मान्छेहरूलाई टेन्डर दिन्छ,
हो
ठेकाबट्टा दिन्छ, रोड बनाउने ऊ बनाउने, अनि 10% त कर्मचारीले लिने गरेकै छन् पहिलेबाट, त्यो पैसा खान्छ, के हुन्छ र उस्तै त हो नि, भन्ने कुरा पनि आएको छ।
यो अविश्वास देखिन्छ सर कहीँ कतै
जनता, त्यो यो विगतको काम, विगतको यो चाहिँ काम गर्ने शैलीले गर्दाखेरि अहिले पनि कता कता मान्छेलाई शङ्का छ।
त्यो शैली परिवर्तन हुन्छ सन्तोष,
त्यो शैली एक्ज्याक्टली एकदम 100% परिवर्तन हुन्छ। म त यस मैले त यति भन्दैछु कि मेरो कुनै अन्य पार्टीको साथीले मसित त्यो प्रश्न राख्नुभएको थियो, तपाईँसित यदि ठेकाको लाइसेन्स छ भने म तपाईँलाई ठेक्का दिलाउँछु र तपाईँ 10% पैसा कहाँ दिनुहुन्छ, अनि तपाईँसित घुस कसले माग्छ, उहाँ आफै जो चाहिँ त्यो चिज रोक्छु भनेर लाग्नु भएको छ उहाँलाई काम गर्ने जिम्मा दिँदै हुन्छ, उत्कृष्ट काम गर्नु होला।
एउटा कुरा नि सन्तोष सर, अहिलेसम्म कर्मचारीले नेताहरूलाई चलाए, त्यो प्रधानमन्त्रीकामा पनि त्यो मुख्य सचिवले त्यही किसिमले चलाएका देखिन्छन्, राजनीतिक सल्लाहकारहरूले पनि त्यही किसिमका सल्लाह दिने, प्रेस सल्लाहकारले पनि त्यही किसिमका सल्लाह दिने, नेपालका सचिवहरूले मन्त्रीहरूलाई चलाएको कुरा सुनिन्छ भने वडा अध्यक्षमा तपाईँ हुँदा कहीँ सचिवले तपाईँलाई चलाउने कि अब तपाईँले सचिवलाई चलाउने?
होइन, त्यो सुनिने कुरा त सुन्न त सुनिएको छ हेर्नुहोस्, तर के भने त्यो जो चाहिँ आफ्नो बुद्धि विवेकले नचलेर अरूको बुद्धि विवेकमा चल्नु भएको छ त्यो उहाँहरूको गल्ती पनि हो, आफूसँग केही नलेजै नभएपछि त अर्काले चलाउने हो नि, आफूले पनि त के दखल त राख्नु पऱ्यो। ल तपाईँसित मानिलिउँ, ल कुनै सर्वगुण सम्पन्न त कोही पनि हुँदैन, सबै विषयको नलेज त मसित पनि छैन, सबै विषयको नलेज अरू कोहीसित पनि हुँदैन, तर जुन विषयको तपाईँसित नलेज हुँदैन त्यसको तपाईँले सल्लाह लिने हो नि त, सल्लाह सुझाव लिएर डिसिजन मेकिङमा त डिसिजन मेकिङमा विदाउट भनौँ न विदाउट डिस्टर्बेन्स कसैको प्रभाव बिना तपाईँले डिसिजन गर्न सक्नुपर्छ नि त, किन जो व्यक्तिले जनतालाई सम्झिन्छ सबभन्दा पहिला डिसिजन गर्ने बेलामा, ती दूर दराजका गरिब जनतालाई त्यो च्यातिएको भोट हो, त्यो च्यातिएको लुगा जनताले गरेको दुःख जसले सम्झिन्छ नि त्यसले डिसिजन गर्ने बेलामा कहिले पनि गल्ती गर्दैन। हेर्नुहोस्, यो फलानुले यसलाई मोटिभेट गर्यो, उसले उसलाई मोटिभेट गर्यो भन्ने कुरै हुँदैन।
तपाईँको सम्बन्ध सचिवसँग राम्रो हुन्छ, आज
एकदम राम्रो हुन्छ, उहाँसित सरसल्लाह हुन्छ, तर डिसिजन गर्ने बेलामा म पब्लिकलाई सम्झेर डिसिजन गर्छु, त्यहाँ पैसाको मुख हेरेर या अन्य कसैलाई के फाइदा भइरहेछ कि या मलाई कति फाइदा हुन्छ कि भनेर मैले डिसिजन गर्छु।
होइन, सचिवले फेरि यो कामलाई यसरी गरौँ भनेर उहाँले राय सल्लाह दिनु होला, या भनौँ उहाँको सिग्नेचर बिना नचल्न पनि सक्छ, फेरि कहीँ कतै तपाईँ र उहाँको बिचमा मनमुटा भयो भने फेरि सचिव फेर्ने कामहरू बढी होला चाँडो चाँडो,
त्यो हुनसक्छ, त्यो हुनसक्छ, उहाँको पनि सिग्नेचर चल्ने ठाउँहरू पनि हुनसक्छ, तर मैले राम्रोसित अध्ययन गरिसकेपछि त्यो मलाई सबै थाहा हुन्छ, कहाँ कसले सिग्नेचर गर्नुपर्ने हुन्छ, कहाँ कसरी काम हुन्छ, त्यो
भनेपछि सचिवसँग हेल्दी रिलेसन हुन्छ तपाईँ,
त्यो अहिले मैले सबै कुरा भन्न सक्दैन, त्यो चाहिँ
समय परिस्थितिले बताउँछ,
समय परिस्थितिले बताउँछ कति काम कसरी हुन्छ भनेर।
बढी विवादमा आउनुहुन्न तपाईँ?
आउँदैन, विवादै हुँदैन केही।
यो संविधानको अनुसूची 8 हेर्ने भने सन्तोषजी 22 अधिकार तपाईँसँग हुनेछन्, कानुन बनाउनेदेखि लिएर कानुन प्रत्यायोजनदेखि लिएर तपाईँले कानुन लागू गर्नुपर्ने छ, त्यो क्षमता त्यो योग्यता त्यो तपाईँसँग क्यापेबिलिटी तपाईँसँग छ?
पुरै पुरा त नहोला, केही केही होला, केही केही हामीले चाहिँ त्यो सम्बन्धित क्षेत्रको विज्ञहरूसित सल्लाह सुझाव लिएर तयार गर्ने प्रयास गर्छौँ, त्यो त्यसरी तयार हुन्छ, किनभने अघि नै मैले भने त सबै चिजमा सबै मान्छे सबै सर्वगुण सम्पन्न हुँदै हुँदैन, सबै कुराको नलेज एउटै व्यक्तिलाई हुँदै हुँदैन, तर उसले अरू अरू ब्रेनहरू जोडेर अरू नलेजहरू जोडेर अनि त्यसलाई पूर्णता दिने हो।
तपाईँको क्षेत्रमा चाहिँ अहिले पनि सरकारी स्कुलहरूको संख्या करिब करिब 3 छ होइन,
3
नगर पनि त्यहीं पर्यो
हजुर,
होइन उता गएर आधारभूत पनि पर्यो। अब यो हेर्दा ती विद्यालयमा भएको जुन शिक्षाको अवस्था छ नि अहिले त्यसलाई कसरी सुधार्नुहुन्छ? त्यहाँभित्र देखिने राजनीतिक दलहरूकै टिचरहरू देखिने, उहाँहरूले चाहिँ पढाउने भन्दा बढी राजनीति झन्डा उडाउने यो देखिन्छ, अब के गर्ने तिनीहरूलाई, कसरी कन्ट्रोल गर्ने, या भनौँ गुणस्तरीय शिक्षा सरकारी लेभलमा तपाईँले ओडामा कसरी अगाडि बढाउनुहुन्छ?
अब टिचरहरू राजनीतिमा लाग्नु भएको छ के गर्नु भएको छ त्यो पाटो हो भन्दा पनि स्कुलको एरियाभित्र अथवा शैक्षिक वातावरण सुधार गर्ने मैले प्रयास गर्ने हो, को केमा लागेको छ भन्नेतिर लाग्न थाल्यो भने फेरि त्यो अझ त्यो कामभन्दा बाहिरको काम हुन्छ त्यो, र सरकारी स्कुलहरूको जुन अहिले गुणस्तर छ त्यो चाहिँ निश्चित नै अलिक कमजोरै छ, किनभने सरकारी स्कुलको यदि गुणस्तर हुँदो हो भने अधिकांश चाहिँ सबै राम्रो मान्छेहरूले अथवा चाहिँ मेरो बच्चाले चाहिँ राम्रो शिक्षा हासिल गरोस् भन्न चाहने सबैले चाहिँ सरकारी स्कुलमा भर्ना गर्नुहुन्थ्यो होला, तर आज त्यो अवस्था छैन। आज सरकारी स्कुलमा चाहिँ अन्य ठाउँमा भर्ना गर्न नसक्ने कम आय स्रोत भएको व्यक्तिहरूले मात्र आफ्नो बच्चाहरूलाई सरकारी स्कुलमा भर्ना गर्नुभएको छ, र त्यहाँको पढाइको अवस्था पनि एकदम चाहिँ के छ भने नाजुकै छ, किनभने 2-3 कुरा छ यसमा। फेरि कस्तो छ भनेपछि जस्तो त्यहाँ पढ्ने बच्चाको जो गार्जेन हुनुहुन्छ उहाँहरू पनि अशिक्षित हुनुहुन्छ, निम्न आय स्तर छ अनि शिक्षाको पनि कमी छ, उहाँहरूले बच्चालाई गाइडेन्स दिन पनि सक्नुहुन्न, घरमा होमवर्क गर्ने बेला केही कुरा बच्चाले जानेन भने कसले सिकाउने, सिकाउने मान्छे पनि छैन। एक दोस्रो कुरा, उहाँहरू काममै व्यस्त हुनुहुन्छ, दिनभरि चाहिँ मेहनत मजुरी गरेर काम गरेर आए, बेलुका थकाइ लगाए हुन्छ, छोराले केही कोही जान्ने नै रहेछ भने पनि छोराले केही सोध्न आयो भने त्यो जवाफ दिन सक्ने अवस्थामा उहाँहरू हुनुहुन्न, हो त्यो अवस्थालाई चाहिँ अब हामीले सुधार गर्नुपर्छ क्या। बच्चालाई भनौँ न 40 मात्र पढाएर पुग्दैन, पहिलो स्कुल त बच्चाको घर हो नि त,
घर हो, घर भने त मन्दिर
हो पहिलो स्कुल घर हो अनि उहाँ भनेको गाइडलाइन मात्र लिने हो यसरी यसरी पढ्ने है बाबु ल यो पाठ यसरी पढ्ने यसको प्रश्न उत्तर तिमीहरू तयार गरेर ल्याऊ प्रश्नको उत्तरहरू भनेर सिकाउँछ उत्तर कसरी लेख्ने भन्ने टिचरले सिकाउने मात्र हो उत्तर पुरै लेखिदिनु त होइन पहिलो स्कुल त तपाईँको त घरै हो नि त अनि त्यो फेरि त्यो आधा सिकेको चिज उसले पुरा कहाँ गएर गर्छ त घरमा गएर गर्छ घरमा गएर गर्नुपर्छ त्यो अवस्था चाहिँ अहिले हाम्रो चाहिँ धेरै बच्चाहरूको चाहिँ त्यो अवस्था छैन
सन्तोष सरले पाँच वर्षको लागि धेरैले लोड सेडिङ मुक्त बनाउँछन् भनेका छन् कसैले म यो ओडालाई नमुना बनाउँछु यो ओडामा एम्बुलेन्स ल्याउँछु 1500 को म हस्पिटल स्थापना गर्छु तपाईँले एउटा मात्रै नमुना कार्य के गरेर तपाईँको ओडालाई चाहिँ सक्सेस देखाउनुहुन्छ
नमुना कार्य ढल निकास गर्छु म
त्यति गरेर नै पुग्छ त्यति गरेर देखायो भनेपछि सन्तोष मुखी
तपाईँको धनगढीको एक नम्बर ओडाको कुनै पनि बाटो प्रत्येक बाटो पिच र प्रत्येक बाटोको चाहिँ ढल निकास उचित भयो भने कस्तो देखियो होला सोच्नुहोस् त
दुइटै साइडमा हराभरा रुखहरू होला
अनि ग्रिन बेल्ट बन्छ त्यसको साइडमा अब खानेपानी त सबै ठाउँमा पुगि नै हाल्छ खानेपानी पुगेको हुन्छ बिजुलीको चाहिँ अवस्था राम्रो हुन्छ अनि चाहिँ पिच रोड चाहिँ सबैतिर पिच रोड बनेको र साइडमा ढल एकदम व्यवस्थित ढल निकास हुन्छ अनि त्यसपछि तपाईँको चाहिँ जग्गाको लाल पूर्जा पाउनेहरूले पाइसकेका हुनुहुन्छ तटबन्धन धेरै ठाउँमा भइसकेका हुन्छ अनि कस्तो देखियो होला वडा नम्बर 1 भन्नुहोस् न
त्यहाँ मुस्लिम समुदाय पनि बस्नुहुन्छ केही छ उहाँका लागि सोच्नुभएको
उहाँहरूको अब सांस्कृतिक संरचनाहरू केही त्यस्तो विषयको केही कुराहरू होला त्यो
विषयमा काम
सल्लाह गरेर काम गर्छ
यति काम गर्नलाई तपाईँको प्रतिद्वन्दी जो हुनुहुन्थ्यो निकटतम प्रतिद्वन्दी नेकपा एमालेलाई पनि मिलाएर लग्नु पर्ला विपक्षीलाई कसरी लग्ने यो त चुनौती हुन्छ हुन्छ तपाईँलाई किनभने तपाईँको कामलाई चाहिँ उहाँहरूले वाच डग भएर काम गर्नुहुनेछ उहाँहरूले
निश्चित रूपमा उहाँहरूले वाच डग भएर काम गरिदिए नै हामी खुसी हुनेछौँ किनभने कुनै काम गर्दै गर्दाखेरि थाहा नपाउँदो किसिमले गल्ती पनि भइराखेको हुनसक्छ त्यो कोही न कोही त्यसलाई वाच गर्ने मान्छे हुनैपर्छ वाच गर्ने कुनै एउटा पार्ट हुनैपर्छ
विपक्षीलाई पनि मिलाएर लग्नुहुन्छ
मिलाएर लग्छ भने त्यसमा त के दुविधै छैन नि हामी चाहिँ कुनै पनि त्यो योजनाहरूको फाइनलाइज गर्दाखेरि सबैलाई बोलाएरै फाइनलाइज गर्छौँ
अन्त्यमा जाँदा जाँदै तपाईँलाई भोट दिने धेरै जनता होला नि जनताले सन्तोष मुडबरीको काम हेर्न बाँकी छ यहाँले के भन्नुहुन्छ अन्त्यमा जनतालाई धन्यवाद पनि बाँकी होला प्लिज
अब मलाई चाहिँ आफ्नो अमूल्य मत दिएर ममाथि विश्वास राखेर जुन यति धेरै मत दिनुभयो म लगायत मेरो टिमलाई र वडा नम्बर 1 त हामीले मेयर उपमेयरको पनि
अत्यधिक
लिडिङ मत नै पाएको हौँ र त्यो सबै कुराको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूले गरेको विश्वास टुट्न दिने छैन भन्दै यहाँलाई धेरै धेरै धन्यवाद दिँदै
थ्याङ्क यू सो मच यहाँको कार्यकाल सफल होस् पुनः पनि यहाँलाई धेरै धेरै धन्यवाद छ बधाई छ आधुनिक श्रोता आजको यो तातो बहसमा हामीसँग वडा नम्बर 1 निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष सन्तोष मुडभरी हुनुहुन्थ्यो जो नेपाली काङ्ग्रेसबाट उम्मेद्वार हुनुहुन्थ्यो उहाँको कार्यकाल हेर्न बाँकी छ उहाँका क्रियाकलापमाथि हामी निरन्तर राम्रो काम गरेको खण्डमा उहाँलाई प्रोत्साहन र उहाँलाई बधाई पनि दिनेछौँ नराम्रो काम गरेको खण्डमा उहाँलाई हामी गजगचाउनेछौँ धावा बोल्नेछौँ आजलाई कार्यक्रमबाट मनोवराध धानु पनि बिदा माग्छु हवस् नमस्कार